صلي على رسولك. أعوذ بالله. بسم الله. السلام عليكم أخواتي المعزات. लास्ट संडे एक सवाल रह गया था जिसका जवाब नहीं दे पाया था, वक्त की कमी की वजह से जवाब नहीं दिया जा सका था। सवाल ये था कि ये फर्क किस तरह पता चले कि हम मुतवक्किल हो गए हैं या बेहिस। पहला बुनियादी फर्क तो ये है बेहिस में और मुतवक्किल में कि जो बेहिस इंसान है उस पर किसी किस्म के हालात या किसी का दुख, किसी भी शख्स का दर्द वो असरअंदाज नहीं होता, वो अपनी राह ही चलता रहता है। लेकिन मुतवक्किल लोग जब तवक्किल के मकाम पर पहुंचते हैं उस वक्त तक वो इतने रकीकुल कल्ब हो गए होते हैं कि वो किसी की जरा सी तकलीफ देखकर उन पर गिरिया तारी हो जाता है, आंसू निकल आते हैं। मुतवक्किल होना तो बड़े पाए की बात है और बेहिस होना उसके बिल्कुल 180 डिग्री अपोजिट कैफियत का नाम है। मुतवक्किल शख्स जैसे यहां तवक्किल पर जब गुफ्तगू हो रही थी तो मैंने अर्ज किया था कि मुतवक्किल वो नहीं है जो अपने हाथ पांव तोड़कर बैठा रहता है कि अल्लाह मेरे मुंह में लुकमा तोड़कर डाल देगा, बल्कि मुतवक्किल वो है जो अपने तई पूरी कोशिश करता है, जितनी उसमें हिम्मत और सकत है वो कोशिश करता है और उस कोशिश के नतीजे में रब ताला की तरफ से जो कुछ भी अता हो जाए, कामयाबी या नाकामी, उन दोनों चीजों को वो बड़ी खुश दिली से तस्लीम कर लेता है। मुतवक्किल वो है कि जो कुछ उसे मिल गया है उस पर वो काने है, उसमें कनात है, उस पर खुश है, उसमें हिर्स नहीं है। मुतवक्किल में वो खुश रहता है जो कुछ उसे अता हो गया उस पर। मुतवक्किल वो है, बल्कि यूं कहिए कि तवक्किल का आला तरीन मकाम वो है जहां इंसान रजा बर रजाए इलाही हो जाता है, वो उसी में खुश रहता है जिसमें उसका रब राजी है। मुतवक्किल वो है जो सिर्फ रब से उम्मीद लगाए हुए है, किसी गैर अल्लाह से कोई तवक्को नहीं रखता। मुतवक्किल वो है जो किसी गैर अल्लाह से सवाल नहीं करता। मुतवक्किल वो है जो ये कह दे कि मेरे लिए तो सिर्फ रब काफी है, जो दिल से ये समझने लगे कि मेरे लिए मेरा रब ही काफी है। रब ताला हम सबको बेहिसी से बचाए। बेहिसी ये इंसानी सिफात में से नहीं है। आपने अगर खुद कभी शिकार खेला है फिर तजर्बा होगा, वरना कम से कम आपने टीवी पर ये मनाजिर देखे होंगे कि जानवरों का एक रेवड़ है जिस पर शेर हमला कर देता है तो जान बचाने के लिए थोड़ा सा दौड़ते हैं, शेर अपनी जरूरत के मुताबिक जानवर को मार लेता है तो ये थोड़ा सा दौड़ने के बाद फिर पहले ही की तरह से घास चरने लगते हैं। ये बेहिसी है। वो अपने साथी को बचाने के लिए रुकते नहीं है। ये کسی صاحب نے لاہور میں کون کون سے اولیاء اللہ ایسے ہیں جو وصال کے بعد بھی صاحب تصرف اور صاحب امر ہیں. جب بھی ایسا کوئی سوال آیا میں نے ہمیشہ ایک عرض کی ہے کہ میں اس چیز کا اہل نہیں کہ کسی صاحب علم یا صاحب امر کے بارے میں کوئی بھی رائے کا اظہار کر سکوں, کسی قسم کی رائے کا اظہار. میرے نزدیک تو یہ ہے کہ چونکہ یہ سب مجھ سے کہیں بہتر, اس لیے میرے لیے سبھی بہت بڑے ہیں. تو یہ حکم لگانا کہ کون صاحب امر ہے کون صاحب تصرف ہے زندگی میں یا مر جانے کے بعد, تو اس کے لیے اگر ان سے زیادہ بڑا نہیں تو کم سے کم ان کے اپنے پائے کا ولی اللہ ہونا ضروری ہے. جبکہ میں سب سے زیادہ گناہگار شخص سے بھی زیادہ گناہگار ہوں, تو میرا اور کسی ولی اللہ کا کیا واسطہ بھائی. میں یہ کیسے کہہ پاؤں گا کہ کون صاحب امر اور کون صاحب تصرف. میرا تو مشورہ یہ ہوگا کہ آپ بھی اگر کسی مزار پہ جائیں تو یہی سمجھ کے جائیے کہ وہ مجھ سے کہیں بڑے ولی اللہ ہیں, مجھ سے کہیں بلند مقام پر فائز ہیں, اور میں ان سے اکتساب فیض کرنے کے لیے جا رہا ہوں. اور ایک چیز ہمیں ہمیشہ یاد رکھنی چاہیے کہ پانی بلندی سے نشیب کی طرف بہتا ہے, نشیب سے بلندی کی طرف نہیں جاتا. اور جب تک کہ ہم کسی کو اپنے سے بڑا نہیں مان لیتے, اس سے اکتساب فیض کر نہیں پاتے, اس سے حصول علم ہوتا نہیں ہے, پہلے دوسرے کو بڑا ماننا ہوگا. تو دوسرا سوال انہوں نے کیا ہے کہ کیا بڑے شاہ صاحب, بڑے شاہ صاحب سے مراد شاید ان کی سید یعقوب علی شاہ صاحب ہیں, کہ روح بھی صاحب امر ہے. صاحب, بات یہ ہے کہ سید یعقوب علی شاہ صاحب میرے مرشد ہیں. اگر وہ کچھ بھی نہ ہوتے, ایک عام آدمی ہی ہوتے, اور پھر بھی اگر میں نے انہیں اپنا مرشد مان لیا ہوتا تو میرے لیے وہ دنیا کے سب سے عظیم شخص ہوتے ہیں. اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم اور صحابہ اکرام کے بعد میرے لیے سب سے بڑے آدمی ہوتے ہیں. جب تک کہ انسان اپنے مرشد کو سب سے بلند نہیں سمجھتا, وہ ان کی تقلید کر نہیں پاتا. اپنے مرشد کو سب سے عظیم سمجھنے کے نتیجے ہی میں اپنے مرشد کی تقلید کی جا سکتی ہے, اور جب تک کہ کسی کی تقلید نہ کی جائے انسان کسی مقام پر پہنچتا نہیں. اولیاء کرام علم کے مختلف مدارج پر فائز ہوتے ہیں, اور یہ چیز علم پر منحصر ہوتی ہے کہ کسی ولی اللہ کا مقام کیا ہے. وہ صاحب امر کے مقام پر ہے, صاحب دعا کے مقام پر ہے, صاحب کشف کے مقام پر ہے. ان اولیاء اکرام میں بھی ایسے صاحب علم گزر رہے ہیں جن کے پاس بے پناہ علم تھا, تو وہ دنیا سے چلے جانے کے باوجود ان کے تصرفات جاری و ساری ہیں. بلکہ عام طور پر ہوتا یہ ہے کہ کوئی بھی صاحب علم جب تک زندہ ہوتا ہے تو اتنا بڑا صاحب تصرف نہیں ہوتا, مرنے کے بعد ان کے تصرفات میں اضافہ ہو جاتا ہے. یہ بالکل ایسا ہے کہ اگر آپ کار چلا رہے ہیں یا موٹر سائیکل چلا رہے ہیں تو آپ نے نوٹ کیا ہوگا کہ اگر آپ اسے نیوٹرل کر دیں گاڑی کو تو اس کی سپیڈ فوری طور پر بڑھ جاتی ہے, بڑھتی ہے. تو اسی طرح صاحب علم کا معاملہ ہے کہ جب تک وہ دنیا میں ہوتا ہے اس کے علم کے حاصل کرنے کا سلسلہ جاری رہتا ہے تو وہ ایک کنٹرول میں ہوتا ہے. جیسے کار جب تک آپ ایکسیلیٹر پر پاؤں رکھے ہوئے ہیں وہ سپیڈ نہ تو گرتی ہے نہ بڑھتی ہے, اس لیے کہ اس کو انجن کے ریولیوشنز کنٹرول کر رہے ہیں. لیکن جو ہی آپ اسے نیوٹرل کرتے ہیں تو گاڑی کی سپیڈ ایک دم بڑھے گی, پھر اس کے بعد سلو ڈاؤن ہونا شروع ہو جائے گی. تو اسی طرح صاحب علم جو ہے, اگر وہ صاحب تصرف ہیں زندگی میں بھی تو انتقال کے بعد ان کے تصرفات بڑھ جائیں گے, اس میں زور پیدا ہو جائے گا. جب میں صاحب تصرف کہتا ہوں تو اس میں صاحب امر بھی آ جاتے ہیں. یہ بھی تصرف ہے اصل میں ایک طرح کا, کہ رب تعالیٰ کسی شخص کو اس سے راضی ہو کر, اس درجے کا اس سے راضی ہو جاتا ہے کہ وہ بندہ جو بھی زبان سے کہتا ہے اللہ تعالیٰ اپنی رحمت سے صدقے اس کی کہی ہوئی ہر بات کو پورا کر دیتا ہے. تو یوں اسے صاحب امر کہا جاتا ہے کہ جو اس نے کہا وہ رب تعالیٰ نے کر دیا. اور یہ صرف اور صرف اس آدمی کا کوئی کمال نہیں ہے, صرف اور صرف رب تعالیٰ کی عنایات اور اس کی رحمتوں کی بدولت ہوتا ہے. کرنے والا رب ہے, رب نہ چاہے تو کوئی کسی بھی مقام پر فائز کیوں نہ ہو, پیغمبر ہی کیوں نہ ہو, وہ مجبور ہے بندہ رب کی قدرت کے سامنے. یہ صرف رب تعالیٰ ہے کہ جو چاہتا ہے وہ ہو جاتا ہے. یہ صرف رب ہے جو اپنے بندے سے راضی ہوتا ہے تو رب تعالیٰ انعام کے طور پہ اس کو کوئی چیز عطا فرما دیتا ہے. یہ رب تعالیٰ ہی ہے جو کسی بندے سے ایسا راضی ہوتا ہے کہ رب تعالیٰ کی حیا, اس کی وزاداری اس کی ہر بات کو پورا کر دیتی ہے. تو زبان سے نکلی ہوئی بات پوری ہو جاتی ہے. البتہ اس کے اندر ایک چیز یاد رکھیے کہ وقت کا تعین علم کا وہ حصہ ہے. قرآن پاک میں ہے کہ عالم الغیب صرف رب ہے, ہاں جسے وہ جتنا چاہتا ہے اتنا علم عطا کر دیتا ہے, یہ قرآن میں ہے. لیکن غیب کا یہ علم جس میں وقت کا تعین ہو جائے کہ کب, وہ علم اللہ کسی کو عطا نہیں کرتا. تو وہاں ہر ولی اللہ مجبور ہو جائے گا جہاں وقت کے تعین کی بات آئے گی. البتہ یہ ہے کہ کہیں بھی بات رب پوری کر دیتا ہے, یہ مہربانی فرماتا ہے رب تعالیٰ. اگلا سوال کیا فی زمانہ بھی جب کوئی ولی اللہ اپنے کسی مرید کو خاص علم دینا چاہتے ہیں تو پہلے سند کی تصدیق کراتے ہیں, جیسا کہ چراغ دہلی اور دوسرے اولیاء اکرام کیا کرتے تھے؟ علم دو طرح کا ہے. ایک تو وہ علم ہے جو فقیر ہر ایک کو دے دے گا, عالم بھی یہی کام کرتا ہے کہ لوگوں کو بتا دیتا ہے کہ کیا چیز کیا ہے, واٹ از واٹ, جو بڑی بہت بڑی خدمت ہے. اسی لیے علماء کا درجہ اور مقام بہت بلند ہے. لیکن فقیر یہ بتاتا ہے کہ اس کو امپلیمنٹ کیسے کیا جا سکتا ہے اس علم کو. علم کے تھیوریٹیکل سائیڈ ہے وہ تو علماء بتاتے ہیں, فقیر اس کی پریکٹیکل سائیڈ بتاتا ہے, اس کو امپلیمنٹ کر کے بتاتا ہے. اس لیے فقیر کے یہاں علم و تربیت ہے, وہ اپنے پاس آنے والوں کو علم سے بھی نوازتا ہے, فقیر ان کی تربیت بھی کرتا ہے. لیکن علم دینے کا انداز اور تربیت کرنے کا انداز اتنا غیر محسوس ہے کہ وہ کسی پر ظاہر نہیں ہوتا کہ مجھے علم دیا جا رہا ہے اور میری تربیت کی جا رہی ہے. چونکہ وہ غیر محسوس طریقے سے یہ کام کرتا ہے، اسی لیے لوگ اس کے پاس بور ہو کر بھاگتے نہیں. وہ اتنے دلچسپ انداز میں آپ سے گفتگو کرتا ہوا آپ کو سکھا دے گا، آپ سے مذاق کرتے کرتے آپ کو چیزیں بیان کرتا چلا جائے گا اور آپ کی تربیت کرتا چلا جائے گا. دلچسپی کا عنصر باقی رہتا ہے وہاں، اسی لیے لوگ فقیر سے بور ہو کر دور نہیں بھاگتے، اس کے قریب آتے ہیں، اٹریکٹ ہوتے ہیں، کہ اس کا انداز ایک تو غیر محسوس ہے اور دوسرا خوشگوار پہلو لیے ہوئے ہے، پلیزنٹ ہوتا ہے اس کا انداز. یہ جو تصدیق کرائی جاتی تھی، ایک قصہ شاید میں نے یہاں خود بھی عرض کیا تھا کہ حضرت امیر خسرو رحمت اللہ علیہ، ان کو اپنے مرشد سے عشق کی حد تک پیار تھا، جناب حضرت نظام الدین اولیاء رحمت اللہ علیہ صاحب سے، اور مرشد کو بھی پیار تھا. حضرت نظام الدین اولیاء رحمت اللہ علیہ انہیں علم کا وہ حصہ عطا کرنا چاہتے تھے جو کسی شخص کو اللہ کے قریب لے جاتا ہے، جسے ہم عرف عام میں کہتے ہیں کہ وہ حضرت نظام الدین اولیاء رحمت اللہ علیہ حضرت امیر خسرو رحمت اللہ علیہ کو ولی اللہ بنانا چاہتے تھے. حضرت امیر خسرو رحمت اللہ علیہ صاحب کو انہوں نے جناب حضرت نصیر الدین چراغ دہلی صاحب کے پاس بھیجا، اور وہ بھیجا اس انداز میں کہ مختلف لوہے کی سٹیل کے پیالے، جس کو پنجابی میں کٹوریاں کہا جاتا ہے، وہ تھیں، اس میں کھانے کی چیزیں تھیں، اور اوپر ایک خوان ڈالا ہوا تھا، ایک کور، ٹرے کور ڈالا ہوا تھا، اور فرمایا کہ جا کے ان کی خدمت میں پیش کر دو. تو حضرت امیر خسرو سر پہ اٹھا کے اس تھال کو لے گئے، جا کے پیش کیا. انہوں نے بڑے غور سے انہیں دیکھا، اور دیکھ کر جو کچھ یہ لائے تھے وہ اپنے برتنوں میں ڈال لیا، اور خالی برتن واپس کیے کہ یہ لے جاؤ، جا کے حضرت نظام الدین اولیاء کو دے دو. تو حضرت امیر خسرو واپس آ گئے، جناب حضرت نظام الدین اولیاء رحمت اللہ علیہ نے ان سے پوچھا کہ دے آئے کھانا انہیں، کہ جی میں دے آیا. کچھ کہا انہوں نے؟ کہ نہیں کچھ نہیں، انہوں نے بس اپنے برتنوں میں ڈال لیا اور خالی برتن مجھے واپس کر دیے. تو فرمایا میں کچھ نہیں کر سکتا، میں نے تو چاہا تھا کہ تمہیں ولایت دے دوں، لیکن منظوری نہیں ہوئی، تمہاری تقدیر میں ہے نہیں. تو وہ جو مقام ہے علم کا، تو جب اس ٹائپ کا علم دیا جانے لگتا ہے کسی کو، تو پہلے سے اس کی تصدیق کر لی جاتی ہے. اب تصدیق کرنے کے دو تین طریقے ہیں، ایک تو جیسے یہ میں نے ابھی آپ کو سنایا، دوسرا اگر دونوں ہی ڈیوٹیز ایک ہی آدمی کے پاس ہیں تو وہ تصدیق کرنے نہیں جائے گا کہیں، وہ خود اپنی نگاہوں سے اس کو پرکھ لے گا، اسے اپروول نہیں چاہیے، کہ اپروول دینا بھی اسی کا کام ہے. تو وہ پھر اس طرح سے علم دے دیا جائے گا. اس کے اندر ایک بڑا عجیب و غریب سا ایک کیچ ہے، ایسا نکتہ ہے جس پر اکثر لوگ سلپ کر جاتے ہیں، آ کے پاؤں یہیں پھسلتا ہے انسان کا. جس طرح سے ہم کرکٹ کھیلتے ہیں یا فٹ بال یا کوئی اور گیم، اس کی پروٹوکولز ہیں کہ اس کی ٹریننگ کیسے ہوگی، کن پہلوؤں پر زیادہ زور دیا جائے گا پلیئر کے، پلیئر کو پرکھا کیسے جائے گا، اور اس پرکھنے پر جو پورا اترے گا اسے فرسٹ 11 میں شامل کر لیا جائے گا. اس کو طریقہ کار کہہ لیجئے، پروٹوکول کہہ لیجئے، جو بھی لفظ آپ اسے دینا چاہیں. اسی طرح اس راہ کی بھی، جس کے بارے میں سوال پوچھا ہے ان صاحب نے، روحانیت کے اپنے پروٹوکول ہیں، اپنے طریقہ کار ہیں، اس کے اپنے ضابطہ ہے، اس کا اپنے قانون اور قاعدے ہیں اس کے، اور اس پر بڑی سختی سے عمل کیا جاتا ہے. इसके अंदर एक अजीब चीज है, बल्कि ये जिंदगी के दूसरे पहलुओं में भी आपने एक्सपीरियंस किया होगा कि ये चीज जिंदगी के दूसरे पहलुओं पर भी लागू होती है। इस राह में जब कोई शख्स इस इंतजार में रहे कि मुझे क्या मिला क्या नहीं मिला, इस फिक्र में रहे कि मुझे कुछ मिला या नहीं मिला, एक अजीब चीज है कि ऐसे शख्स को कुछ नहीं मिलता। ये इस राह की एक खास बात है। जो इस राह पर आया इस ख्याल से कि मैं रब की रजा के लिए इस राह पर जा रहा हूं कि मुझसे मेरा रब राजी हो जाए, या इस राह पर इसलिए आया कि मुझे रब की दोस्ती मिल जाए, रब मुझसे खुश हो जाए और मुझे अपने दोस्तों में शामिल कर ले, तो सिर्फ इसी फिक्र में रहा कि मेरा रब मुझसे राजी रहे और ये नहीं देखा कि मुझे कुछ मिला या नहीं मिला, तो ऐसे शख्स को बड़ी जल्दी सब कुछ मिल जाता है। इस राह में क्या मिला इसका बैरोमीटर किसी के पास नहीं है, ये पैमाना जिससे नापा जा सके कि मुझे कितना मिला कितना नहीं मिला, ये पैमाना कहीं नहीं है। हम मोटरसाइकिल को कार को दौड़ाते हैं तो हमारे पास एक इंडिकेटर होता है कि हम किस स्पीड तक जा पहुंचे, वो है हमारा स्पीडोमीटर है जो हमें बताता रहता है। हम दुनियावी तालीम हासिल करते हैं स्कूल में कॉलेज में तो हमारे पास एक पैमाना है कि हम ये कहते हैं कि अब मैं क्लास सिक्स में चला गया, अब मैंने मैट्रिकुलेशन कर ली, अब इंटरमीडिएट कर गया या ए लेवल कर लिया ओ लेवल कर लिए, अब मैं ग्रेजुएट हो गया, अब मैंने मास्टर कर लिया, वो एक हमारे पास पैमाना मौजूद है। हम हवाई जहाज में फ्लाई कर रहे होते हैं तो हम बिल्कुल ब्लाइंड होते हैं, हमें कुछ पता ही नहीं चलता कि किस स्पीड पर जा रहे हैं, अनलेस कि सीट के सामने लगी हुई स्क्रीन पर उसकी स्पीड ना आ रही हो, वहां हम ब्लाइंड हो जाते हैं, हमें नहीं पता चलता है। ये सिर्फ पायलट को पता लगता है कि जहाज किस स्पीड पर जा रहा है। अगर कार का स्पीडोमीटर काम नहीं कर रहा हमारा तो हमें अंदाजा हो जाएगा कि हम रफली किस स्पीड पर हैं, कि दोनों तरफ जो सड़क के दोनों तरफ दरख्त लगे हैं पोल्स लगे हैं, जिस तेज रफ्तारी से वो हमारे पास से गुजरते हैं, वो तो नहीं गुजर रहे होते, गुजरती तो कार है लेकिन लगता है ऐसे कि वो दौड़ रहे हैं, तो उससे जिस तेजी से हम उन दरख्तों और पोल्स के करीब से गुजर रहे होते हैं तो उससे हमें अंदाजा हो जाता है कि रफली हमारी इस वक्त स्पीड क्या होगी। लेकिन हवाई जहाज में बैठे हुए अगर हम विंडो से बाहर देखें तो चूंकि इर्द गिर्द कोई चीज नहीं है तो यूं लगता है कि जहाज ठहरा हुआ है अपनी जगह, मूव नहीं कर रहा, हालांकि वो 550-650 मील फी घंटे की रफ्तार से उड़ रहा होता है, 900 से लेकर 1000 किलोमीटर पर आवर की स्पीड पर उड़ रहा होता है, लेकिन वो ठहरा हुआ लगता है। उसकी वजह यह है कि इंसान की आंख की लिमिट बुलंदी पर होने की वजह से 28.5 मील तक हो जाती है। ये जो हम ये कहते हैं कि जमीन और आसमान इस जगह मिल रहे हैं तो वो मिल तो नहीं रहे होते, वो दरहकीकत हमारी हद निगाह है जिससे हमें यह अंदाजा होता है। तो जमीन पर जब हम देखते हैं तो 7.5 मील दूर जमीन और आसमान एक होते हुए, जिसे हम होराइजन लाइन कहते हैं, वो 7.5 मील दूर दिखाई देती है अगर सामने बिल्डिंग्स ना हो। अगर हम समुद्र में हैं तो 11.5 मील दूर तक हम देखते हैं, वहां होराइजन जो दिखाई देता है हमें वो 11.5 मील दूर होता है। लेकिन आसमान में चूंकि हमारी बुलंदी होती है 35,000 फीट या 36,000 फीट, तो निगाह की हद और दरमियान में रुकावट है नहीं कोई, वहां 28.5 मील हो जाती है। तो حد نگاہ تک کوئی چیز ہوتی نہیں جس کو ہم بطور ریفرنس دیکھ سکیں کہ کس سپیڈ پر ہم جا رہے ہیں، تو جہاز ٹھہرا ہوا لگتا ہے۔ اسی طرح روحانیت میں کوئی ریفرنس نہیں ہمارے ارد گرد جس سے ہم یہ اندازہ کر سکیں کہ ہم کس سپیڈ پر آگے بڑھ رہے ہیں، تو انسان اپنے آپ کو ٹھہرا ہوا محسوس کرتا ہے۔ لیکن اس کو ہم یوں گیج کر سکتے ہیں کہ جس دن ہم اس راہ پر آئے تھے، ہم نے یہ سفر شروع کیا تھا، اس دن ہماری عادات و اتوار کیا تھیں، ہماری سوچ کی نہج کیا تھی، کن لائنز پر ہم سوچتے تھے، نفع نقصان کے بارے میں ہمارے رویے کیا تھے، دوسرے جو ہمیں دکھ دیتے ہیں، تکلیف دیتے ہیں، خوشی دیتے ہیں، احسان کرتے ہیں، احسان ہم سے کرواتے ہیں، اس کے نتیجے میں وہ جو ریئیکٹ کرتے ہیں، ان سب چیزوں کے جواب میں ہم کیسے سوچتے تھے، ہم کیسے ریئیکٹ کرتے تھے، ہمیں مال دنیا سے کتنا پیار تھا، ہم کسی دوسرے شخص پر اپنی محنت کی کمائی کس طرح خرچ کر پاتے تھے یا نہیں کر پاتے تھے، اس دن کا ہمارا احوال اور جس دن ہم نے اپنے آپ کو چیک کیا، اس دن کے احوال میں کتنا فرق ہے۔ تو اگر ہمارا مرشد صحیح ہے، صاحب علم ہے، تو کام ہی وہ ہماری سوچ پر کرتا ہے، ہماری سوچ کو تبدیل کرنے لگتا ہے وہ، اس لیے کہ سوچ ابتدا ہے ہر چیز کی۔ جب تک ہم کسی چیز کے بارے میں ایک ڈفرینٹ اینگل سے سوچنے نہیں لگتے، ہمارے عمل جو ہیں وہ تبدیل نہیں ہوں گے کبھی بھی۔ ہمارے عمل تبدیل ہی اس وقت ہوتے ہیں جب ہماری سوچ تبدیل ہو جائے۔ تو جو سمجھدار مرشد ہے وہ آپ کے میرے سوچنے کے انداز کو تبدیل کرتا ہے، تو ہمارے رویوں میں تبدیلی آنے لگتی ہے، اور جب ہمارے رویوں میں تبدیلی آنے لگتی ہے تو پھر ہم خلق خدا میں مقبول ہونے لگتے ہیں۔ جو کسی صحابی نے آپ صلی اللہ علیہ وسلم سے یہ عرض کیا تھا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، ہمیں کیسے پتا چلے کہ ہمارا رب ہم سے راضی ہو گیا، تو فرمایا کہ اگر خلق خدا تم سے راضی ہے تو سمجھو رب راضی ہو گیا۔ تو وہ مرشد پھر ہمارے سوچ کو تبدیل کرتا ہے۔ تو جب کبھی بھی ہمارے اندر سے یہ آواز اٹھے کہ مجھے کچھ ملا ہی نہیں ابھی، تو پیشتے اس کے کہ اس پر یقین ہم کر لیں، ہمیں چاہیے کہ ہم یہ دیکھ لیں کہ جس دن میں اپنے گائیڈ کے پاس جا کے بیٹھا تھا، اس دن میرے رویے، مائی ایٹیٹیوڈز ٹوورڈز لائف، وہ کیا تھے، میرے ریئیکشنز دوسروں کے ایکشن کے جواب میں کیا تھے اور آج کیا ہیں۔ تو اگر تو ان میں فرق آ رہا ہے، بہتری آئی ہے، تو سمجھ لیجئے کہ آپ کا مرشد آپ پر کام کر رہا ہے، اور اگر وہ فرق نہ آئے تو سمجھ لیجئے کہ مرشد آپ پر کام نہیں کر رہا۔ تو فرق اصل میں وہاں آئے گا، ہم یہ جو پرکھتے ہیں اپنے آپ کو، مجھے بھی ہر وقت یہی لگا رہتا ہے، میں لوگوں کے پیچھے لگا رہتا ہوں کہ بھائی مجھے کوئی کرامت تو عطا کر دو، میرا دل بڑا چاہتا ہے کہ میں کہ میری گاڑی کے پیٹرول کا خرچہ بچ جائے، میں اڑ کر اسلام آباد پہنچ جایا کروں، لیکن ابھی تک تو میرے مرشد نے کچھ دیا ہی نہیں، مجھے بالکل نہیں۔ مجھے گلا شکوا اپنے مرشد صاحب سے یہی ہے۔ تو ایک دن میں نے کوشش کی کہ میں پانی میں چل لوں، کراچی گیا، جا کے سمندر پر چلنے لگا، پانی پر پتہ لگا ڈوب رہا ہوں، تو ایک لائف گارڈ نے آ کے مجھے باہر نکالا، اس نے کہا عقل کرو یہ کیا کر رہے تھے۔ تو میں نے کہا بھائی میں تو اپنے مرشد کو آزما رہا تھا کہ پانی پر چلنا سکھایا کہ نہیں سکھایا۔ مرشد کو اس پر جمپ رکھیے، کرامات انتہائی ناپسندیدہ چیزیں ہیں علم کی راہ میں، یہ بہت بڑی ڈسٹریکشنز ہیں، انسان کو راہ سے ہٹا دیتی ہیں، کرامات سے دور رہیے۔ اور اگر کبھی کرامت کوئی سرزد ہو بھی جائے تو اس طرف پلٹ کے دیکھیے نہیں کہ کیا ہوا، یہ کوئی آ کر کہے بھی تو یار چھوڑو کوئی اور بات کرتے ہیں، ورنہ بھٹک جائے گا انسان۔ تو ہم لوگ در حقیقت پرکھتے ہی انسان کو کرامات سے ہیں کہ کتنا بڑا ولی اللہ ہے، करमात बेमायनी है। हम इंसान को परखते हैं कि वो मुस्तजाबुद दावात है या नहीं है, बेमायनी है वो चीज। दुआएं किसकी कबूल नहीं होती? खुर्शीद की अल्लाह सारी उम्र दुआएं कबूल करता रहा जबकि वो मानता ही नहीं था रब को। आने वाले वाकयात की खबर कुत्ते और बिल्लियां भी दे देती हैं। साधु जो मुशरिक है वह आपको आने वाले मामलात की खबर दे देगा, वो करामात दिखा देगा। करामात या आने वाले मामलात की खबर दे देना कुछ भी नहीं है, इनसे मुंह मोड़ लेना चाहिए, इनसे दूर हो जाना चाहिए। साहिब अमर होना भी कोई बात नहीं है। अगर कोई चीज इंपॉर्टेंट है तो वो सिर्फ एक है कि मुझे रब का कुर्ब हासिल हुआ कि नहीं हुआ। सिंपल, अहम सिर्फ रब है, बाकी ये डिस्ट्रेक्शंस हैं, इनमें कुछ नहीं रखा। ये इनकी हैसियत स्वाय मदारी के शब्दबाजी की और कुछ नहीं है। तो नजर इस पर रखिए कि मेरे मुर्शद ने मेरी तरबियत की या नहीं की। अगर तरबियत की है तो रवैयों में फर्क आना चाहिए, और अगर रवैयों में फर्क नहीं आया, सोच में फर्क नहीं आया, तो तरबियत नहीं हुई है। यही रवैये इंसान को रब के करीब ले जाएंगे या नापसंदीदा बना देंगे। रवैयों का ठीक होना जरूरी है। इन्हीं साहब के एक सवाल है कि क्या मुर्शद अपने मुरीद को इल्मे लुदनी या कोई खास इल्म अता करने के लिए किसी खास प्रोटोकॉल या इजाजत का पाबंद होता है? जिन लोगों का हिस्सा मुर्शिद के पास होता है उनकी शक्ल दिखा दी जाती कुदरत की तरफ से कि इस शख्स का हिस्सा तुम्हारे पास है, इसको हिस्सा देना है, लेकिन मुर्शिद तलाश नहीं करता कभी, बल्कि इंसान को खुद चल के मुर्शिद के पास जाना पड़ता है। या फिर ऐसा होता है जैसे अभी एक मिसाल मैंने बताई कि अगर किसी वजह से कोई शख्स मुर्शिद को बहुत पसंद आया तो वो उसे नवाज देगा, तो उसे अगर वलायत अता नहीं है, उसकी तकदीर में नहीं लिखी है, तो कम से कम उसे साहिब इल्म ऐसा बना देगा कि वो दूसरों में नुमाया हो जाए। हजरत निजामुद्दीन औलिया हजरत अमीर खुसरो को वलायत तो नहीं दे सके, अता नहीं कर सके, लेकिन अपना सलाम उधर अता कर दिया कि जो मुझ तक आए मुझसे पहले सलाम करके आए। तो यह मोहब्बत है मुर्शिद की। तो अगर कोई शख्स उसे बहुत पसंद आ गया और वलायत उसकी तकदीर में नहीं है तो यूं नवाज देगा। जो वास्ता है वो इंपॉर्टेंट यूं हो जाता है कि पानी और आग एक दूसरे की जिद हैं। अगर हम पानी को आग पर डालें तो आग बुझ जाती है। वही पानी जो आग को बुझा देता है, अगर उस पानी को हम केतली में रख के आग पर चढ़ा दें तो न सिर्फ ये कि वो आग को बुझा नहीं पाता बल्कि उल्टा आग उस पर असरअंदाज हो जाती है और वो खोलने लगता है। ये जो फितरत में तब्दीली वाकई हो गई पानी की कि आग को बुझाने की बजाय खुद उससे मुतासिर हो गया और उबलने लगा, वो सिर्फ एक वजह से हुआ कि आग के और उसके दरमियान केतली आ गई है, बर्तन आ गया है। तो अगर कहीं वास्ता मजबूत है, आपके और दुनिया के दरमियान वो वास्ता मजबूत आ गया है, तो फिर फितरत बदल देगा, फिर इंसान को वो उस मकाम पर ले जाएगा जैसे बजाय इसके कि पानी आग को बुझाता आग से असर कबूल करके उबलने लगा, तो वो गुनाहों से दूर ले जाएगा आपका वास्ता, आपको बुराइयों से आपको दूर ले जाएगा। गुनाह कहना तो शायद ज्यादा दुरुस्त ना हो, बुराइयों से दूर ले जाएगा। मुर्शिद का मकाम बाप से बुलंद क्यों है? बाप का रब ने वो मकाम रखा हदीस के मुताबिक जिससे उसका बाप नाराज हुआ, समझिए कि रब उससे नाराज हो गया। जिससे उसका बाप राजी हुआ, रब राजी हो गया। ये बाप का मकाम रखा है रब ने। लेकिन मुर्शिद का मकाम बाप के मकाम से बुलंद है। उसकी सिर्फ एक वजह है कि बाप के चुनाव में हमारा कोई इख्तियार नहीं है। जो बायोलॉजिकल फादर हैं हमारे, उनको हमने नहीं चुना बाप होना। वो नेचर की तरफ से आया है, वो अता है। लेकिन मुर्शिद को हम बाय चॉइस पाते हैं। तो जो चीज हमने बाय चॉइस हासिल की है, वो जिम्मेदारी हमारी है। इसलिए मुर्शिद के मकाम को बाप से ज्यादा दर्जा दिया जाता है। तो चूंकि वो जिम्मेदारी हमारी है, वो बाय चॉइस है, हमने खुद अपनी फ्री विल पर चुना है हमने, और उसकी पूरी जिम्मेदारी हमें कबूल करनी है। तो मुर्शिद को चुनते वक्त हमें मोहतात रहना चाहिए। हम जज्बाती होकर किसी के हाथ पर बैत ना करें, क्योंकि उसने वास्ता बनना है हमारे और दुनिया के दरमियान। तो अगर वो वास्ता कमजोर होगा तो फिर वो हमारे और आग के दरमियान हायल नहीं हो पाएगा। उसको बड़ी एहतियात से चुनना चाहिए। अल्लाह ताला मुझे और आपको तौफीक बख्शे कि हम सही आदमी को मुर्शिद के तौर पर चुन सकें। तो इंशाअल्लाह ताला बशर्ते जिंदगी अगली इतवार आपसे मुलाकात होती है। अस्सलामु अलैकुम।